शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सन्चु ब्लोनसँगै रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनसहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2077 साल माघ चार गते आइतबार, नेपाल सम्बत 1141, जनवरी 17 तारिक सन् 2021।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
निर्वाचन आयोगले बुझाएको नेकपाको विधान नै दुई थरी, प्रतिनिधि सभा विघटनबारे संविधान सभा अध्यक्ष निम्बाङको गोलमटोल प्रतिक्रिया।
तराईमा शीतलहरले जनजीवन प्रभावित, विपन्नको बिजोग, न संघीय सरकारले हेर्यो न प्रदेश सरकारले।
कालापानी लिम्पिया धुरासीमा विवादबारे वार्ता गर्न भारत अनिच्छुक, कोरोना खोपमा भने सघाउने।
विश्वभरिकै दिन 6,28,000 कोरोना संक्रमित थपिए, 12,500 भन्दा धेरैको मृत्यु।
र पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै।
ए साइला, त्यो ब्याङ्कमा गाउँका सबै मान्छे किन गाह्रै छन्?
सजिलै सहुलियतमा र चाँडै पाइने कर्जाको विषयमा बुझ्न गाह्रै छन्।
सबै ब्याङ्कले कर्जा दिएकै छन् त?
त्यसो होइन नि माइल दिदी, सेन्चुरी ब्याङ्कले त सहुलियतपूर्ण कर्जा र ब्याज अनुदान पनि दिन्छ नि।
के केमा ब्याज अनुदान पाइने रहेछ?
कृषि तथा पशुपन्छी कर्जामा, विदेशबाट फर्केका युवाले गरेको व्यवसायमा, महिला उद्यमीलाई पारम्परिक व्यवसायमा र अन्य तोकिएकोमा।
चाहिएको बेला पाइने होइन होला?
सेन्चुरी ब्याङ्कले त मागेको कागजात पेश गरेमा 5 दिन भित्रै कर्जा दिन्छ।
आफ्नो त बाटो नभएको खेतबारी छ, त्यसलाई दिदी त नमान्ने होला।
बाटो नभएको गाउँको खेतबारी पनि यो ब्याङ्कले मान्छ दिदी।
विस्तृत जानकारीको लागि सेन्चुरी कमर्सियल ब्याङ्कको नजिकैको शाखामा सम्पर्क गर्नुहुन अनुरोध छ। सेन्चुरी कमर्सियल ब्याङ्क, सरल ब्याङ्किङ सबैका लागि।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। आधिकारिकताको विवाद चुलिएको नेकपामा दलको विधान समेत दुई थरी रहेको पाइएको छ। पार्टी एकीकरणका क्रममा आयोगमा एउटा विधान बुझाइएको थियो। उक्त विधान गत वर्ष माघमा केन्द्रीय कमिटीबाट परिमार्जन गरिए पनि आयोगलाई जानकारी दिएर त्यसको अभिलेख अद्यावधि गराइएको थिएन। त्यही कारण अहिले नेकपाका केपी शर्मा ओली र पुष्पकमल दाहाल माधव कुमार नेपाल पक्ष बीच कुन विधानका आधारमा विवाद छिनोफानो गर्ने भन्ने रस्साकसी चलेको छ। अहिले निर्वाचन आयोगले पत्राचार गर्दा एक थरी र नेकपाका दुई समूहले आयोगमा पत्राचार गर्दा अर्को थरी विधान प्रयोग गरेको देखिएको छ। आयोग र दलका दुई पक्षले प्रयोग गरेका विधानका धारा मेल खाँदैनन्। आयोगमा रहेको नेकपाको फाइलमा महासचिव विष्णु पौडेलको हस्ताक्षर रहेको अन्तरिम विधान छ। दलले भने पुस्तकका रूपमा प्रकाशन गरेको अन्तरिम विधान प्रयोग गरिरहेको छ। आयोगमा रहेको विधान नै पुस्तकका रूपमा छापिएको बताइए पनि कतिपय महत्त्वपूर्ण विषयमै भिन्नता छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली पक्षले आयोगले प्रयोग गरेको विधानमाथि प्रश्न उठाएको छ। उक्त पक्षले बुधबार आयोगलाई पठाएको पत्रमा विधानको आधिकारिकताको विषय उल्लेख छ, जसमा भनिएको छ आयोगले पत्रमा उल्लेख गरेको विधानको व्यवस्था र पार्टीको विद्यमान विधानका व्यवस्था फरक छन्। ओली पक्षले पार्टीको आधिकारिक विधानका आधारमा आयोगले पत्राचार गर्नुपर्नेतर्फ ध्यानाकर्षण समेत गराएको छ। आयोगले भने एकीकरणका बेला पार्टीका तर्फबाट बुझाइएको विधानकै धारा प्रयोग गरेर पत्राचार गरेको जनाएको छ। पार्टी एकीकरणका बेला दलका तर्फबाट प्रमाणित गरेर जुन विधान पेश गरिएको छ आयोगले त्यसैका आधारमा पत्राचार गरेको हो। आयोग प्रवक्ता राजकुमार श्रेष्ठले भन्नुभयो आयोगले मान्ने गरेको प्रमाणित विधानलाई नै हो। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक भएर नेकपा गठनका लागि 2075 जेठ 3 गते आयोगमा निवेदन दिइएको थियो। आयोगले जेठ 23 गते पार्टी एकीकरण भएको निर्णय दिएको थियो। आयोगको अभिलेखमा रहेको विधानमा हरेक पानामा पार्टीको छाप तथा महासचिव पौडेलको हस्ताक्षर छ। नेकपाको विधानै दुई थरी शीर्षकमा आजको कान्तिपुर दैनिकले यो समाचार छापेको छ।
संसद विघटनलाई लिएर संविधान सभाका अध्यक्ष सुभाष नेम्बाङले गोलमटोल प्रतिक्रिया दिनुभएको छ। संसद विघटन गर्ने संवैधानिक व्यवस्था छैन भन्ने भिडियो सार्वजनिक भएपछि नेम्बाङले पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिँदै भन्नुभएको छ, पत्रकारलाई प्रशिक्षित गर्ने सिलसिलामा मैले बोलेको हुँ तर अहिलेको प्रसङ्ग फरक छ भनेर प्रधानमन्त्रीले भन्नुभएको छ। 1.5 वर्ष अघि 2076 साउनमा धुलीखेलमा आयोजित एक कार्यक्रममा नेम्बाङले बोलेको भिडियो 2 साता अघि चर्चित भएको थियो, जहाँ उहाँले भन्नुभएको थियो अहिले प्रधानमन्त्रीले संसद विघटन गर्न सक्दैनन्, संविधानमा हामीले त्यो व्यवस्था राखेका छैनौँ। नेकपा ओली समूहको प्रदेश एक सम्पर्क कमिटीले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा नेम्बाङले यो विषयमा स्पष्टीकरण दिनुभयो। विगतको प्रसङ्ग छ, म लामो जान चाहदिन। हामीले हाम्रा अनुभव र विश्वकै अनुभव ध्यानमा राखेर संविधान निर्माण गर्यौँ। संसदीय मामिला पत्रकार समाजको कार्यक्रममा पत्रकारलाई प्रशिक्षित गर्ने सिलसिलामा मैले संविधानबारे बोलेको कुरा यहाँ छन्। मैले बोलेका ती कुरा त्यहाँनिर राखिएका छन्। तर अहिले प्रसङ्ग अर्को छ। त्यो के हो भन्दा सम्माननीय प्रधानमन्त्रीज्यूले केही विषय उठाएर उहाँले संसद विघटन गर्नुभयो। उहाँले भन्नुभयो संविधानमा यो देशको शासन प्रणाली संसदीय शासन प्रणाली हुन्छ भनेर लेखेको छ। नेम्बाङले भन्नुभयो डेढ वर्ष अघि नेम्बाङले नेपालको संविधान 2072 प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको बताउनु भएको थियो। संसद विघटनपछि झन्डै एक महिना मौन बसेका नेम्बाङले शनिबार यसबारे धारणा त राख्नुभयो। उहाँले आफूले डेढ वर्ष अघि बोलेको कुरा साँचो भए पनि अहिले संसदीय शासन प्रणालीमा विशेष अधिकारको विषय उठाएर प्रधानमन्त्रीले विघटन गरेको भन्दै प्रधानमन्त्रीको कदमको बचाव गर्नुभयो। संसद विघटन गर्ने संवैधानिक व्यवस्था छैन भन्ने भिडियो सार्वजनिक भएपछि अध्यक्ष नेम्बाङ संविधान सभाका अध्यक्ष नेम्बाङले पहिलो पटक बोल्नु भएको हो। नयाँ पत्रिकामा समाचार छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरोधमा नेपाली कङ्ग्रेस जनतामाझ गएको छ। कङ्ग्रेस विभिन्न कार्यक्रमसहित जनतामाझ पुगेको हो। यसै क्रममा कङ्ग्रेसले हिजो मुलुकभरिका स्थानीय तहमा प्रदर्शन र सभा गरेको छ। विरोध कार्यक्रममा केन्द्रीय स्तरका नेताहरू पनि सहभागी भए। राजनैतिक कार्यक्रममा भाग लिन जिल्ला जिल्ला पुगेका केन्द्रीय नेताहरूले प्रतिनिधि सभा विघटन गर्ने ओली कदमको खुलेरै आलोचना गरेका छन्। विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री ओली अराजक भएको आरोप लगाउनुभयो। उहाँले भन्नुभयो मैले जे बोल्यो त्यही कानुन हो भन्ने ओलीको मनसायलाई नेपाली जनताले कुनै हालतमा स्वीकार गर्दैनन्। कोइरालाले प्रधानमन्त्री ओलीले स्वेच्छाचारी र अराजक हुनुमा माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डको पनि भूमिका रहेको बताउनुभयो। मानव अधिकार तथा शान्ति समाजको साधारण सभामा उहाँले भन्नुभयो ओलीले असंवैधानिक काम गर्दा माधव नेपाल र प्रचण्डले बचाउ गरेर थप असंवैधानिक कदम चाल्न प्रोत्साहित गर्नुभयो। उहाँले अहिले कङ्ग्रेस प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा रहेको स्पष्ट पार्नुभयो। सोही कार्यक्रममा मानवाधिकार कर्मी कृष्ण पहाडीले अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको निर्णय गरे हाल देखिएको आधा समस्या समाधान हुने बताउनुभयो। उहाँले संविधान विपरीत काम गरेर प्रधानमन्त्रीले दलीय व्यवस्था मा निर्दलीय चरित्र देखाएको आरोप समेत लगाउनु भयो। नेपालगञ्जमा डाक्टर मिनेन्द्र रिजालले कङ्ग्रेसलाई सत्तामा जान कुनै हतार नभएको बताउनुभयो। नेपाली कङ्ग्रेस नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाले छुट्टा छुट्टै स्थानमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै रिजालले भन्नुभयो नेपाली कङ्ग्रेसका लागि संविधान जोगाउनु पहिलो जिम्मेवारी हो। संविधान जोगियो भने लोकतन्त्र जोगियो भने मात्र देश जोगिन्छ। त्यसपछि हामी समृद्धिको बाटोमा जान सक्छौँ। कङ्ग्रेसलाई सत्ताको चिन्ता होइन देशको चिन्ता छ। उहाँले कम्युनिस्टहरूको चरित्रलाई जनताले मूल्याङ्कन गर्नुपर्ने बेला आएको पनि बताउनुभयो। ओलीको अराजकता अस्वीकार्य शीर्षकमा नागरिक दैनिकले यो समाचार छापेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल नेपाल समूहले सर्वोच्च अदालतको हुनुमत लिने काम गरेको र संसद विघटन भइसकेको बेलामा निर्वाचन गराउन हुँदैन भनेर धम्की दिँदै हिँडेको आरोप लगाउनु भएको छ। नेकपा ओली समूहको प्रदेश एक सम्पर्क कमिटिका अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले लोकतन्त्रका नाममा न्यायालय राष्ट्रपति लगायत सबै संस्थालाई बदनाम गराउन खोजेको उल्लेख गर्नुभयो। प्रतिनिधि सभा विघटन भइसक्यो, निर्वाचन गर्न हुँदैन भनेको छ, देशलाई कहाँ लान खोजेको उहाँले भन्नुभयो। अनि उहाँहरू धाक लाउनुहुन्छ नत्र हामी सडकबाटै यो गर्छौँ त्यो गर्छौँ भनेर। उहाँले प्रतिनिधि सभा विघटनको मुद्दा विचाराधीन रहेको बेला कुनै न्यायाधीशलाई नभेटेको प्रष्टीकरण पनि दिनुभएको छ। आफूले चार न्यायाधीशलाई भेटेको भन्दै गलत प्रचार गरिएको दावी उहाँले गर्नुभयो। उहाँले न्यायाधीशहरूलाई भेटेको प्रमाण देखाउन समेत चुनौती दिनुभयो। फलानु न्यायाधीश प्रधानमन्त्री कहाँ भेट्न गए, यति बजेदेखि यति बजीसम्म, योभन्दा ठुलो झुट, योभन्दा पनि बेइमानी के हुन सक्छ? उहाँले भन्नुभयो न्याय प्रणालीमाथिको जनताको विश्वास घटाउनको लागि यो गम्भीर प्रहार हो, योभन्दा घिनलाग्दो के हुन सक्छ? उहाँहरू यो कुरालाई प्रमाणित गरेर देखाउन सक्नुहुन्छ। ती नाम गरेका न्यायाधीशहरूलाई मैले सायद कहिले भेटेको पनि छैन। सपना प्रधान मल्ललाई सर्वोच्चको न्यायाधीश हुनुभन्दा अगाडि वकिल भएको बेला यस्तै कार्यक्रममा देखेको हुँ। अरू न्यायाधीशलाई देखेको पनि छैन, सायद चिनेको पनि छैन। उहाँले केही विषय नपाएपछि मन्त्री परिषदले प्रतिनिधि सभा विघटन गरी निर्वाचनमा जाने निर्णयमा संविधानको धारा खुलाइएको छैन भनेर टिप्पणी गरेको बताउनुभयो। सर्वोच्च अदालतको हुर्मत लिने काम भयो प्रधानमन्त्री। आजको कान्तिपुरमा समाचार छ।
छप्पन्न वर्षीय रैविया देवी सदायकले ओछ्यान भएको ठाउँमा साडीले बार लगाउनु भएको छ। दाउराको मचान बनाउनु भएको छ। त्यसमै पराल ओछ्याएर सुत्नुहुन्छ। चिसोका बेला जिउ ढाकेर सुत्ने न्यानो लुगा छैन। राति निन्द्रा नलाग्दा परालको घोरमा आगो बाल्नुहुन्छ, ताप्नुहुन्छ, फेरि केही सिन निदाउनुहुन्छ। उनको उहाँको घरमा ढोका छैन, शीतलहर र हुस्सुघुस छ। उहाँका छिमेकी 63 वर्षीय बेसनी सदाय चिसो भुइँमा च्यातिएको त्रिपाल ओछ्याउनुहुन्छ। पातलो कम्बल ओढेर तीन नाति सहित रात जसोतसो कटाउनुहुन्छ। चिसो बढेदेखि लाहा नगरपालिका 24 मानिक दह मुसहर बस्तीका स्थानीय राति निदाउन सकेका छैनन्। शीतलहरको कहरले विपन्न नागरिकलाई नराम्ररी सताएको छ। अधिकांशसँग न ओढ्ने छ न त ओछ्याउने नै। यहाँ मुसहरका 47 घर परिवार छन्। छोराले 4 वर्ष अघि एउटा कम्बल किनेर दियो। बेचनीले भन्नुभयो, म लगायत नातिहरू धर्मेन्द्र, राज र राजु त्यही ओढेर चिसो छल्ने गर्छौँ। दलित जनकल्याण क्लबले गत वर्ष दिएको कम्बल घरमा आएका उहाँका छोरी ज्वाइँले ओढ्नुहुन्छ। नातिहरू भने चिसो छल्न मामाघर गएको बेसनीले सुनाउनु भयो। यही घरमा पर्याप्त लुगा छैन, नातिहरू त्यही भएर मामाघर गएका छन्। उहाँले भन्नुभयो, हामीलाई सरकारले केही सहयोग गरे हुन्थ्यो। विपन्नको बिजोग शीर्षकमा अन्नपूर्ण पोस्टले यो समाचार छापेको छ।
सरकारको कदमले गणतन्त्रदेखि संघीयतासम्मको व्यवस्था धरापमा परेको भन्दै राजनीति गर्माएको छ। यो व्यवस्था विपन्न वर्गको उत्थानको लागि सबैभन्दा बढी आवश्यक भनियो, तर तिनै विपन्न जनता भने सर्दीले थरथर काम्दैछन्। तिनी मध्येका हुन् लक्ष्मीनिया मण्ड वानकरकटी गाउँपालिका 4 सुकुम्बासी 70 वर्षीय लक्ष्मीनिया। उनलाई देशको राजनीति गर्म गर्मा भन्दा पनि भ्वाङ परेको ओर्ने कम्मलको चिसोको चिन्ताले सताएको छ। पुस लागेसँगै बढेको चिसो र एक सातादेखि परेको शीतलहरले कठ्याङ्ग्रिएर मरिन्छ कि भन्ने डरले उनलाई सताएको हो। गुर्दी फाटेको लुगा जोरजार पारेर बनाइएको ओर्ने अडाई कजार कटैत छल छेली तेसारा साल सरकार कमर देलाक ओढ्ने ओढेर जाडो काट्दै आएको हामीले 3 वर्ष अघि कम्मल पाएका थियौँ। उनले भनिन्, अखानी ओही कमरसे भुरभुरा भकफाइट गेलाई त्यही अहिले त्यही कम्मल भ्वाङै भ्वाङ भएर फाटेको छ। जाडोको कारण कष्टकर जीवन बाँचिरहेको यहाँको विपन्न वर्गलाई मनकारीले 3 वर्ष अघि कम्मल बाँडेका थिए। अहिले तिनै कम्मल ओढ्ने नमिल्ने गरी फाटेका छन्। कम्मल मात्रै होइनन्, लक्ष्मीनियाको मन पनि फाटेको छ। उनी भन्छिन् गरिबकै कथा दैती भोट लैला यतै त हुनु औठा बराई देवी। यहाँको सरकारलाई हामी गरिबको कष्ट बुझ्ने फुर्सद कहाँ छ र? अब भोट माग्न आए दुवै औँठाले छाप लगाइदिउँला। मनकारीले दिएको कम्मलको तातोमा धेरै रात काटे कि उनले अहिले कम्मलसँगै हाम्रो न्यानो मात्र होइन मन पनि फाटेको छ भन्दै लहरै 3 छाप्रोमा आफ्नो गरिबीलाई ओत लगाइएका लक्ष्मीनिया, प्रमिला र गुलादेवी मण्डलले ओर्ने अभावमा आगो तापेर रात कटाउने गरेको बताउँछिन्। उनीहरू बगैँचाबाट बढारेर ल्याएको पात पतिङ्गर बालेर आगो ताप्न बाध्य। लक्ष्मीनिया भन्छिन्, धन्न भगवान छ र हाम्रो ज्यान बाँचेको छ। भूमिहीन सुकुम्बासी गुलादेवी यस टोलकी एकल महिला हुन्। गरिबीका कारण उपचार गराउन नसक्दा उनले कलिले उमेरमा पति राजनलाई घुमाउनु पर्यो। शीतलहर छल्न न तातो न खाना। आजको नागरिक दैनिकमा समाचार रहेको छ। यो समाचार सिराहाको हो।
नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
आयसर नवजीवन योजना, वारेन्टी सकिएका आयसरका कुनै पनि गाडी इन्जिन मर्मतका लागि ल्याउनुहोस् र पाउनुहोस् थप 1 वर्षको वारेन्टी।
हजुर, पुरै 1 वर्षको वारेन्टी,
मात्र 7 भित्र इन्जिन ओभरहल गरिने आयसरको दावा।
विश्वास लागेन?
थप समय लागेमा प्रतिदिन 1000 रुपैयाँका दरले क्षतिपूर्ति दिइने।
ती 7 दिनका लागि चालकलाई फ्री लन्च, डिनर, बसोबास र तालिमको व्यवस्था।
हालका लागि यो सुविधा जगाती र सतुङ्गल वर्कसपमा उपलब्ध छ।
धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढा बसौँ, आफू बाँचौ र अरूलाई पनि बचाऊ।
धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा हुने असर
मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन आदि गराउँछ। धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ।
धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपाय
साथीभाइको लैलैमा नपरौ, दीर्घकालीन असरको मनन गरी कुलतमा नफसौ, धूम्रपानबाट छुटकारा पाउनको लागि स्वास्थ्य कर्मीहरूसँग सल्लाह गरौ।
घरभित्र र बच्चाको अगाडि र सार्वजनिक स्थलमा धूम्रपान नगरौ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, दुलेगौडा, तनहु।
यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
हामी थाहा सञ्चार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा सञ्चार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। परराष्ट्र मन्त्री प्रदीप गेवालीको 3 दिने भारत भ्रमण औपचारिकतामै टुङ्गिएको छ। शुक्रबार सम्पन्न नेपाल भारत संयुक्त आयोगको बैठक 2 देशका नियमित एजेन्डामा मात्रै केन्द्रित भयो। बैठकमा भारतीय पक्षबाट बहुचर्चित कालापानी लिम्पिया धुरा सीमा विवादमा उपयुक्त संयन्त्रमा छलफल गर्दै जाने पुरानै प्रतिबद्धता मात्रै दोहोरियो। उच्च राजनैतिक तहमा हुने भनिएको परराष्ट्र मन्त्री गेवालीको भेटवार्ता पनि रक्षा मन्त्री राजनाथ सिंहसँगको शिष्टाचार वार्तामा सीमित भयो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने प्रयास शनिबार अपरान्हसम्म असफल भएपछि परराष्ट्र मन्त्री गेवाली स्वदेश फर्कनु भएको छ। उहाँले मोदीसँग भेटवार्ताको लागि कूटनीतिक, राजनीतिक र सैन्य च्यानल मार्फत प्रयास गर्नुभएको थियो, तर सफल भएन। 2 महिना अघिको नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला, सेनाध्यक्ष मनोज मुकुन्द नरवणेदेखि र प्रमुख सामन्त कुमार गोयलले भने प्रधानमन्त्रीसँग भेटको लागि सहज अवसर पाउनु भएको थियो। बिहिबार बिहान भारतको लागि नेपाली राजदूत निलम्बर आचार्यले भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतलाई भेट्नु भएको थियो। कालापानी लिम्पिया धुरा सीमा विवादबारे वार्ता गर्न भारत अनुच्छुक रहेको पाइएको छ। परराष्ट्र मन्त्री प्रदीप गेवालीले सीमाका विषयमा नेपाल भारतबीच सहमति नभएको बताउनु भएको छ। 3 दिने भारत भ्रमणपछि फर्किँदै शनिबार अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो, भारतको पोजिसन अडान थाहै छ, हामी सहमतिमा पुगेका छैनौँ, समस्या छिटो समाधान गर्नुपर्छ भन्नेमा हामी पुगेका छौँ, सीमाका बाँकी काम गर्दै जानेछौँ, राजनीतिक तहमा कुरा गर्दै जान्छौँ, अन्य तहमा पनि छलफल हुँदै जान्छ। मन्त्री किमालले नेपाल भारत मित्रताबारे व्यापक समीक्षा भएको बताउनु भएको छ। बाँकी विषय समाधानबारे बैठकमा छलफल भएको उहाँको भनाइ थियो। आजको नयाँ पत्रिकामा समाचार छ।
परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले नेपालमा तत्काल आवश्यक पर्ने कोभिड भ्याक्सिनको पूर्तिका लागि भारत तयार रहेको बताउनु भएको छ। हिजो नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी भएर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो जानकारी गराउनु भयो। यसबारे भारतसँग महत्त्वपूर्ण छलफल भएको छ। भ्याक्सिन सहयोगका लागि नेपाल प्राथमिकतामा पर्ने भारतले स्पष्ट पारेको छ, मन्त्री गेवालीले भन्नुभयो। द्विपक्षीय बैठकमा नेपाल भारतबीच पारवहन सम्झौता पुनरावलोकन शीघ्र सम्पन्न गर्ने र वाणिज्य सन्धिको पुनरावलोकनका लागि आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको उहाँले जानकारी गराउनु भयो। बैठकमा सीमा विवाद जतिसक्दो छिटो समाधान गर्ने दुवै पक्षले प्रतिबद्धता जनाएको र सीमा विवाद समाधानका लागि बनेको संयन्त्र तथा राजनैतिक तहमा समेत गरी दुवै ढङ्गले छलफल गर्दै जाने सहमति भएको उहाँको भनाइ थियो। नागरिक दैनिकमा यो समाचार प्रकाशित छ।
कञ्चनपुरको दक्षिणी क्षेत्र बिलौरी नगरपालिकाका किसानलाई भारतीय प्रहरीले उखु ढुवानीमा रोक लगाएको छ। बिलौरी नगरपालिका 10 अन्तर्गतको सडक घाटमा नेपाली भूमिमा नेपाली किसानले लगाएको उखु ढुवानीमा रोक लगाइएको हो। भारतीय पक्षले सडक घाट स्थित सीमा स्तम्भ नम्बर 35 नजिकमा रहेको बाटो प्रयोग गर्न नदिएका कारण किसानले काटेको उखु मिलमा लैजान नपाउँदा त्यस क्षेत्रका किसान पीडित बनेका छन्। नेपाली र भारतीय किसानले प्रयोग गर्दै आएको बाटोलाई अहिले नो मेन्सन ल्यान्ड भन्दै कृषि कामका लागि एसएसबीले प्रयोग गर्न नदिँदा समस्या भएको हो। एसएसबीले 10 गजा क्षेत्र कसैलाई पनि प्रयोग गर्न नदिने भन्दै उखु ढुवानीमा रोक लगाएको बिओपी भुडाका सशस्त्र प्रहरी निरीक्षक गोविन्द थापाले बताउनु भएको छ। एसएसबीले सडक घाटका स्थानीय रामबहादुर विक, लोकमणि अरियाल, अमरचन्द र विनोद लम्सालका खेतमा रहेको 3 दिनदेखि काटेको उखु नजिकै रहेको महाकाली सुगर इन्डस्ट्रीमा लैजान अवरोध गरेको छ। 35 नम्बर पिल्लरसँगै रहेको झन्डै 5-6 बिगामा रहेको नेपाली किसानको खेतमा रहेको उखु कसरी ढुवानी गर्ने भन्नेबारे किसान अन्यलमा रहेका छन्। एसएसपीद्वारा उखु ढुवानीमा रोक, नेपाली किसान मर्कामा, राजधानी दैनिकमा समाचार छ।
चितवनस्थित महानगर फलफूल तथा तरकारी बजारले शुक्रबार काउलीको मूल्य प्रति किलो न्यूनतम मूल्य 8 देखि अधिकतम 10 रुपियाँ तोक्यो। करिब 154 किलोमिटर दूरी रहेको काठमाडौँमा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले भने प्रति किलो न्यूनतम 30 देखि 40 रुपियाँ होलसेल मूल्य तोकेको छ। काठमाडौँ वरिपरिका खुद्रा बजारमा भने काउली किलोकै 50 रुपियाँसम्ममा बिक्री भइरहेको छ। महानगरले ब्रोकाउलीको न्यूनतम मूल्य 18 देखि अधिकतम 25 रुपियाँ तोकेको छ। बिहिबार कालीमाटी बजारले होलसेल मूल्य न्यूनतम 25 देखि अधिकतम 30 रुपियाँ तोकेको थियो। खुद्रामा किलोको 100 रुपियाँसम्ममा बिक्री भयो। यस्तै महानगरले करेलाको न्यूनतम मूल्य प्रति किलो 65 देखि 75 रुपियाँसम्म तोक्यो। कालीमाटीमा होलसेल मूल्य प्रति किलो 100 देखि 110 रुपियाँ थियो। खुद्रा बजारमा 160 रुपियाँ परेको थियो। घिउसिमे हाइब्रिडको मूल्यको अवस्था पनि उस्तै छ। महानगरले प्रति किलो 20 देखि 25 रुपियाँ निर्धारण गरेको घिउसिमी हाइब्रिड कालीमाटी बजारमा होलसेल मूल्य नै 50 देखि 60 रुपियाँ तोकिएको छ। खुद्रामा 80 रुपियाँसम्ममा बिक्री भएको छ। उल्लेखित मूल्य केही उदाहरण मात्रै हुन्। किसानको बारीबाट खुद्रा बजारसम्म आइपुग्दा बिचौलियाहरूकै राजका कारण किसान र उपभोक्ता सधैँ मर्कामा छन्। बिचौलियाकै तह निर्धारण गर्ने र समस्या समाधान गर्न अध्ययन नभएको पनि होइन। सरकारी अधिकारीहरूले आधा दर्जनभन्दा बढी प्रतिवेदन बनाएका छन्, तर ती प्रतिवेदन दराजमै सीमित हुँदा बजार सुधार हुन नसकेको जानकारहरू बताउँछन्। किसानले 5 किलो काउली बिक्री गर्दा 25 रुपियाँ पाएका छन्, तर बीचमा हुने तहले मूल्य अस्वाभाविक बढाउँछन्। कालीमाटीदेखि खुद्रासम्म आउँदा मूल्य झ्याप्पै बढ्ने गर्छ। राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भन्नुभयो, किलोको 5 रुपियाँमा उठाएर उपभोक्तालाई 50 रुपियाँमा बिक्री गर्नु दादागिरी हो। तरकारीमा बिचौलियाको रजाई शीर्षकमा आजको कान्तिपुर दैनिकले यो समाचार छापेको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
गाउँ शहरमा थुप्रेका छन् अवसरका खानी।
हैन ए बुढी, रेडियोमा त तालिम लिएर सिप सिकौँ आयोजन गरौँ भनेर सन्देश पाइरहेको छ त।
मैले त भुसुक्कै बिर्सेकी, हिजै काठको मिस्त्रीको तालिममा मैले आफ्नो नाम दर्ता गराएर आइसकेँ नि। बरु बुढा, हजुरले पनि त्यो कपाल काट्ने तालिम लिँदा हुन्छ नि। अनि दुवैजनाले काम गर्यो भने जीवन निर्वाह गर्न एकदमै सजिलो हुन्छ बुढा।
हुन्छ बुढी, अब म पनि सरकारी मान्यता प्राप्त तालिम लिन जान्छु र अरू सबैलाई पनि सम्झाउँछु।
काम उच्च नीच सानो ठुलो केही हुँदैन, बरु काम गर्नाले हाम्रो सम्मान बढ्छ।
श्रमको सम्मान राष्ट्रको अभियान, व्यावसायिक तथा सिप विकास तालिम प्रतिष्ठान।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781171 4780724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
नेपाल परिवेशमा अब बाँकी समाचार। नेपाल संस्कृत विश्वविद्यालयले वैदिक कृषि तथा वास्तु इन्जिनियरिङका कक्षा सञ्चालन गर्ने भएको छ। विद्यार्थीलाई आकर्षित गर्न परम्परागत ज्ञानलाई आधुनिकतासँग जोडेर स्नातक शास्त्री तहमा कृषि र इन्जिनियरिङ लगायतका कार्यक्रम सञ्चालन गर्न लागेको हो। संस्कृत विश्वविद्यालय सभाले स्नातक तहमा वैदिक कृषि, वास्तु इन्जिनियरिङ, योग तथा प्राकृतिक चिकित्साको पढाइ गर्ने निर्णय गरी प्रक्रिया अघि बढाएको हो। यससँगै औषधि उत्पादन विज्ञानमा पनि कार्यक्रम सञ्चालनको तयारी गरेको विश्वविद्यालयले आएको छ। जुनसुकै विधाबाट आएका विद्यार्थीलाई पनि उपयुक्त हुने गरी जीवनशैली व्यवस्थापन विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक यादव प्रकाश लामिछानेले बताउनुभयो। विषयको प्रारूप तयार भएको छ, कोर्स तयार गरी कार्यान्वयन गर्छौँ। उपकुलपति प्राध्यापक लामिछानेले भन्नुभयो, आजको नयाँ पत्रिकाले समाचार छापेको छ।
सिकल सेल रक्त अल्पता पश्चिम तराईका थारू जातिमा देखिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको अध्ययनमा सिकल सेल रक्त अल्पता सामान्यतया पश्चिम तराईका थारू जातिमा देखिएको हो। बर्दियाका थारू समुदायमा सिकल सेल डिसअर्डर भएको देखिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसार बर्दिया जिल्लाका थारू समुदायमा गरिएको अध्ययनमध्ये 11.3% सिकल सेल डिसअर्डर भएको पाइएको हो। परिषदले 2074 साउनदेखि 2076 पुसम्म बर्दियाका थारू समुदायमा सिकल सेल डिसअर्डरको जनसङ्ख्याका आधारमा अध्ययन गरेको थियो। 20,000 सहभागीमध्ये 2,256 जनामा सिकल सेल डिसअर्डर देखिएको अध्ययनले देखाएको छ। आजको राजधानी दैनिकमा समाचार छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार शुक्रबार नेपालले भारतबाट 11,100 मेगावाट आवर अर्थात् 650 मेगावाट बराबर बिजुली आयात गरेको थियो। 25,000 मेगावाट आवर माग रहेकोमा झण्डै 45% आयात भएको हो। त्यसै गरी बिहिबार भारतबाट 11,000 मेगावाट आयात गरेको प्राधिकरणले बुधबार त 12,000 मेगावाट आवर नागेको थियो। पुसमा त भारतबाट आयातित बिजुली 700 मेगावाटको हाराहारीसम्म पुगेको थियो। 1,400 मेगावाटको हाराहारी मात्र माग रहेको नेपाललाई भारतले बिजुली नदिने हो भने जुनसुकै बेला पनि पुनः लोड सेडिङ हुने अवस्था देखिन्छ। एक अध्ययनको आधारमा 83,000 मेगावाट उत्पादन क्षमता रहेको र 44,000 व्यापारिक रूपमै उत्पादन गर्न सकिने नेपाल किन अझै बिजुलीमा भारतको परनिर्भर हुनु परेको छ अर्थात् किन आत्मनिर्भर छैन, यो धेरैका लागि प्रश्न बनेको छ। अहिले हिउँदको बेलामा करिब 45% आयात गरिरहेको बताउँदै प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्र देव साक्य नेपालले अझै कम्तीमा 5 वर्ष आयात गर्नुपर्ने र त्यसपछि मात्र आत्मनिर्भर बनाउन सक्ने बताउनुहुन्छ। आगामी वर्षको हिउँदको माग वृद्धिलाई हेर्ने हो भने 15,000 मेगावाट आवर पुग्दैन तर अर्को वर्ष 7 मेगावाट अर्थात् 500 मेगावाट आवर थपिन्छ। बिजुलीमा नेपाल आत्मनिर्भर कहिले शीर्षकमा कारोबार दैनिकले समाचार छापेको छ।
तराईको समतल भूभागभन्दा माथिबाट सूर्य तथा भित्री मधेस हुँदै पूर्व पश्चिम जोड्ने वैकल्पिक राजमार्गका रूपमा मदन भण्डारी राजमार्गको निर्माण द्रुत गतिमा अगाडि बढिरहेको छ। कतिपय स्थानमा कालोपत्र भइसकेको छ भने कतिपय स्थानमा विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार हुँदैछ। यो राजमार्गले कतिपय स्थानमा नयाँ मार्ग खोल्नेछ भने कतिपय पहिल्यैदेखि कायम रहेका मार्गलाई विस्तारित रूपमा जोड्नेछ। मदन भण्डारी राजमार्ग नेपालको पूर्व सीमा मेची नदीदेखि चुरे भाबर तथा भित्री मधेस छिचोल्दै पश्चिमी सीमा महाकाली नदीसम्म फैलिनेछ। यस राजमार्गको कुल लम्बाइ 1,250 किलोमिटर रहने अनुमान गरिएको छ। यसमध्ये 765 किलोमिटर सडक विभागकै अन्य आयोजना र सडक डिभिजन कार्यालयहरूबाट निर्माण भइरहेका छन्। आजको गोर्खापत्रमा समाचार छ।
वनमन्त्री प्रेमबहादुर आले विरुद्ध 17 वर्ष अघि गृह जिल्ला डोटीमा काठ तस्करीको मुद्दा परेको थियो तर मुद्दाका वादी पक्षलाई धम्क्याएर अदालतमा हाजिर नै हुन नदिएर उहाँले फैसला आफ्नो पक्षमा पारेको खुलेको छ। डोटीको जोराइल रेन्ज पोस्टको टोलीले 10 वैशाख 2055 तत्कालीन छतिवन गाविस अहिलेको जोराइल गाउँपालिकाको वडा नम्बर 5 र 8 वन फडानी गरी लुकाएर राखेको 11,232.84 क्युबिक फिट सल्लाको काठ बरामद गरेको थियो। छतिवन 9 रूपस काँडाका आले र वडा नम्बर 8 घर भएका राधेश्याम बडायरले अवैध कटानी गरी काठ तस्करी गरेको अभियोगमा उनीहरूमाथि मुद्दा चलेको थियो। वनरक्षक प्रेमबहादुर खड्काले ठूलो परिणाममा काठ लुकाइएको बरामद गरेपछि रेन्जर कृष्णदेव यादव नेतृत्वको टोलीले 13 वैशाख 2055 घटनास्थल पुगी बरामती मुसुल्का उठाएको थियो जसमा छतिवन 3 बस्ने पूर्णसिंह जेठारासहित 24 जनाले आले र बडायरले नै काठ लुकाएको बताएका थिए। वनमन्त्री आले विरुद्ध काठ तस्करीको त्यो मुद्दा शीर्षकमा नयाँ पत्रिकाले समाचार छापेको छ।
सशस्त्र द्वन्द्वको समयमा पनि शान्त रहेको मनाङमा स्थानीय बासिन्दाले अहिले शान्तिको अनुभूति गर्न सकेका छैनन्। विशेष गरी हिमाली जिल्ला भएकाले अन्य अपराधभन्दा पनि आपत विपदमा परेकाहरूको उद्धार गर्नुपर्नेमा त्यस्तो नभएको पाइएको हो। यस्तै समस्याको महसुस गर्यो डेढ महिनादेखि लागेको आगलागीको विशेष रिपोर्टिङका लागि पुगेको सञ्चारकर्मीको टोलीले। उक्त टोलीले प्रहरीबाट नै सहयोग पाउन सकेन। नासो गाउँपालिका र चामे गाउँपालिकामा डेढ महिनादेखि लागेको आगो नियन्त्रणमा आउन नसकेको बारे टोलीले विशेष रिपोर्टिङ गरेको थियो। टोलीमा नेपालका विभिन्न पत्र पत्रिकाबाट पत्रकारहरू पुगेका थिए। स्थानीयले प्रहरीको सहयोग विपदमा नपाएको समाचार आजको समाचार पत्रले प्रकाशित गरेको छ।
र पुँजी बजारमा निजी क्षेत्रको लगानीमा फेरि नयाँ स्टक एक्सचेन्ज ल्याउन तयारी सुरु भएको छ। नेप्सी परिसूचकसँगै बजारको आकार पहुँच र लगानीकर्ताको संख्या बढेकाले नयाँ एक्सचेन्ज कम्पनी आवश्यक रहेको भन्दै नियामक निकाय धितोपत्र बोर्डले पनि आन्तरिक गृह कार्य थालेको छ। सोही क्रममा पुराना फाइल संकलन गरी अध्ययन सुरु भएको स्रोतले बताएको छ। सेयर बजार लगातार उकालो लागेपछि नयाँ स्टक एक्सचेन्ज कम्पनीको कुरा उठेको हो। स्रोतले भन्यो यसपालि धितोपत्र बोर्डभन्दा पनि बजारमा यसको चर्चा बढी छ। स्रोतका अनुसार अहिले मन्त्रालय सरकार स्तरबाटै कुरा मिलाएर एक्सचेन्ज कम्पनीका लागि धितोपत्र बोर्डलाई दबाव दिने सम्भावना छ। फेरि नयाँ स्टक एक्सचेन्जको तयारी शीर्षकमा कान्तिपुरले समाचार छापेको छ।
अब अन्तर्राष्ट्रिय समाचार. विश्वभर एकै दिन 6,28,000 कोरोना संक्रमित थपिएका छन्. सबैभन्दा धेरै अमेरिकामा 1,95,000 संक्रमित थपिएका छन्. यस्तै भारतमा 15,000, ब्राजिलमा 62,452, रुसमा 24,092, बेलायतमा 41,346, फ्रान्समा 21,406, टर्कीमा 7,550 र इटलीमा 16,310 कोरोना संक्रमण पुष्टि भएको छ. थपिएका सहित विश्वभर कुल कोरोना संक्रमितको संख्या 9,49,13,273 पुगेको छ. यस्तै पछिल्लो 24 घण्टामा विश्वभर 12,500 कोरोना संक्रमितको मृत्यु भएको छ. अमेरिकामा 3,351, ब्राजिलमा 1,059, भारतमा 181, रुसमा 590, बेलायतमा 1,295 संक्रमितको मृत्यु भएको छ. यस्तै फ्रान्समा 193, टर्कीमा 168 र इटलीमा 475 मृत्यु हुँदा कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको कुल संख्या 20,29,542 पुगेको छ.
अब खेल समाचार. प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा आज 2 खेल हुँदैछन्. मुलपानी क्रिकेट मैदानमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशको सामना गर्दा किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ. नेपाल क्रिकेट संघको आयोजनामा 3 र 7 टोलीबीच प्रतिस्पर्धा भइरहेको प्रतियोगिता माघ 10 सञ्चालन हुनेछ. हिजोको खेलमा एपिएफले प्रदेश 1 पराजित गरेको थियो. हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौँ. जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक.
निर्वाचन आयोगलाई बुझाएको नेकपाको विधान नै दुई थरी. प्रतिनिधि सभा विघटनबारे संविधान सभा अध्यक्ष नेमाङको गोलमोटोल प्रतिक्रिया.
तराईमा शीतलहरी जनजीवन प्रभावित, विपन्नको बिजोग, न संघीय सरकारले हेर्यो न प्रदेश सरकारले.
कालापानी लिम्पिया धुरासीमा विवादबारे वार्ता गर्न भारत अनिच्छुक, कोरोना खोपमा भने सघाउने.
विश्वभरकै दिन 6,28,000 कोरोना संक्रमित थपिए, 12,500 भन्दा धेरैको मृत्यु.
र पिएम कप क्रिकेटमा आज 2 खेल हुँदै.
थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो. प्राविधिक साथी संयोग नेपाललाई धन्यवाद. सन्चु र रविन्द्र बिदा हुन्छौँ. नमस्कार.